رسول الكريم، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. دعا کے دوران دو تین خواتین و حضرات نے مجھ سے کچھ نقطوں کی وضاحت کے لیے فرمایا تھا، تو یہ چونکہ ہماری گفتگو کی نشست ایسے ہی مقصد کے لیے ہے کہ کسی طرح اللہ ہم سے کیا چاہتا ہے اس کے بارے میں ہمارے کنسیپٹس کلیئر ہو جائیں. اب مجھے نہیں معلوم کہ آپ یہاں کس نقطۂ نظر سے تشریف لاتے ہیں، لیکن میں یہ سمجھتا ہوں کہ ہماری آپس کی گفتگو کا بہترین فائدہ یہی ہو سکتا ہے کہ ہمارے کنسیپٹس کلیئر ہو جائیں کہ اللہ ہم سے کیا چاہتا ہے، تاکہ ہم رب کی بندگی ایک بہتر انداز میں کر سکیں. تصوف اور روحانیت میں بھی انسان در حقیقت کچھ بھی نہیں کرتا ما سوائے اس کے کہ وہ اپنی زندگی کو احکامات الہی کے سانچے میں ڈھالنے کی کوشش کرتا ہے. ابھی ایک صاحب میرے ساتھ ٹریول کر رہے تھے گاڑی میں، ان کے بزنس کی بات تھی، تو میں ان سے کچھ مارکیٹنگ کے بارے میں ان کی گفتگو کر رہا تھا، تو میں ان سے یہی گزارش کر رہا تھا کہ اگر آپ کے مارکیٹنگ کے لوگ سچائی پر چلیں کہ کسٹمر کو تمام چیزیں نہایت سچائی اور صاف گوئی کے ساتھ بتا دیں اور ایک قیمت کی بنیاد پہ کام کریں کہ جو قیمت لینی ہے سر وہی کہی جائے، تو شروع میں دقتیں تو ضرور آئیں گی، مارکیٹنگ کم ہوگی، کمپنی کی سیلز ڈراپ کر جائیں گی، لیکن گریجولی دوبارہ سے وہ پک اپ کریں گی اور ایک بہت بڑی کامیابی ہو جائے گی. اس ضمن میں میں نے پھر انہیں ایک بات کوٹ کی کہ رب تعالیٰ کا فرمان ہے یہ کہ وہ لوگ جو اس کے بتائے ہوئے راستے پہ چلتے ہیں ان کے لیے ایک بہت بڑی کامیابی ہے. تو فقیر روحانیت میں ڈوبتا ہے اور روحانیت کے حصول کے سلسلے میں اپنی زندگی کو قرآن اور سنت کے سانچے میں ڈالنے کی کوشش کرنے لگتا ہے، تو اس کے انعام کے طور پہ رب تعالیٰ رحمت فرماتا ہے اور اپنا قرب عطا فرما دیتا ہے. تو آپ لوگ یہاں تشریف لاتے ہیں اگر علم تصوف کے چکر میں، تو بھی اس کا حصول ممکن ہی نہیں اس وقت تک جب تک کہ اسلام کے بارے میں ہمارے کنسیپٹس کلیئر نہ ہو جائیں. اور اگر ہم نے یہ دیکھنا ہے کہ ہمارے اندر کنفیوژنز کہاں کہاں پیدا ہوئے ہیں اسلام کے بارے میں، تو ہم اپنی روزمرہ کی زندگی اگر تھوڑی سی گہری نظر ڈالیں تو اندازہ یہ ہو جائے گا کہ ماں سوائے نیک لوگوں کے 99% ہمارے ایکشنز جو ہیں روزمرہ زندگی میں وہ اسلام کی اصل روح اور اسلام کے اصل احکامات سے ہٹ کے ہیں، ہم ان کی پابندی نہیں کر پاتے. کچھ میں تو ہم دیدہ دانستہ ہی پیچھے ہٹ جاتے ہیں، لیکن اکثریت کی خلاف ورزی اس لیے ہوتی ہے کہ ہمارے کنسیپٹس ہی کلیئر نہیں ہیں. تو اس لیے سوالات کے جواب میں پہلے دینا چاہتا تھا، کیونکہ جو سوال پیدا ہوتے ہیں وہ لا محالہ کنفیوژن ہونے کی وجہ سے ہی پیدا ہوتے ہیں. ایک تو سود کے بارے میں مجھ سے کسی خاتون نے سوال کیا تھا، कि सूद जो मोमर लोग हैं या ऐसे लोग हैं जो जिनकी आमदनी का कोई जरिया नहीं है, वो अपने पैसे को आमतौर पर डिफेंस सेविंग सर्टिफिकेट्स या फिक्स्ड डिपॉजिट की सूरत में बैंक में जमा करा देते हैं और उनसे जो आमदनी होती है उससे वो अपनी गुजर बसर करते हैं। तो उसके बारे में वो जानना चाहती थी कि वो सूद है या नहीं। बहरहाल सूद है, उसके सूद होने में कोई शक नहीं, और इस्लाम के कुछ अहकामात ऐसे हैं जहां कोई रिलैक्सेशन नहीं है। चोरी है, जैसे चोरी के बारे में हुक्म यह है कि हाथ काट दिया जाए, लेकिन ये हद जारी करने से पहले काजी पर लाजिम है कि वो ये जान ले कि उस शख्स ने चोरी क्यों की है। तो अगर तो किसी ने भूख से मजबूर होकर चोरी की, उसके बच्चे भूखे मर रहे थे, उनको देख नहीं सका, चोरी कर ली, तो हद जारी नहीं होगी उस पर। ये एक रिलैक्सेशन मौजूद है। आप घोड़े का गोश्त नहीं खा सकते, हलाल नहीं है, लेकिन जान बचाने के लिए अगर कोई और जरिया न रह जाए तो आप खा सकते हैं, एक रिलैक्सेशन मौजूद है। इसी तरह शराब हराम है, लेकिन अगर जान बचाने के लिए बतौर दवा एक इंतहाई महदूद मकदार में पी जाए, जितनी कि इंतहाई ज़रूरी हो, उसकी इजाज़त है, यानी सिर्फ जान बचाने के लिए। अब इसकी आड़ लेके अगर शराब की खरीदारी बढ़ जाए आप लोगों की, तो वो ज्यादती होगी, सिर्फ जान बचाने के लिए है। लेकिन अजीब बात यह है कि सूद के सिलसिले में इस किस्म की कोई रिलैक्सेशन कहीं मौजूद नहीं है। तो उसका एक आसान तरीन तरीका यह है, देख लिया जाए कि कुछ ऐसे गवर्नमेंट के अदारे हैं जिसमें आपको एक फिक्स प्रॉफिट नहीं मिलता, बल्कि नुकसान का पहलू भी रहता है कि जितनी उनकी आमदनी, नफा या नुकसान जो भी है, उसके मुताबिक आपको आपके इन्वेस्टमेंट पर नफे में या नुकसान में हिस्सा मिल जाता। तो गवर्नमेंट की स्कीमों में लगाने का एक फायदा ये हो जाएगा कि कम से कम आप का पैसे के डूबने का अंदेशा नहीं रहता। नुकसान में जाया हो जाए तो और बात है, वो कारोबार का हिस्सा है, नफा नुकसान होते रहते हैं, लेकिन बेईमानी के जरिए से आपका पैसा खा नहीं लिया जाएगा, तो वो वहां इन्वेस्ट किया जा सकता पैसा। लेकिन फिक्स्ड डिपॉजिट्स बैंक के पास या डिफेंस सेविंग सर्टिफिकेट, ये चूंकि एक मखसूस मुद्दत के लिए पैसा जमा कराया जाता है और उसके मुनाफे की शरह शुरू ही में तय कर ली जाती है और उसमें प्रॉफिट गारंटीड है, तो वो सूद के जिम्मे में आएगा और वो मुनासिब नहीं कि उसे उस आमदनी को अपनी ज़ात पर खर्च किया जाए। दूसरी एक चीज मैं जो आज वाज़े करना चाहता था, वो खालिस्तन फकीरी नुक्ते नज़र से, दरवेश की नुक्ते नज़र से मैं गुजारिश करना चाहता हूँ। जिस तरह हर एक चीज़ के नुकसानात भी होते हैं और फायदे भी होते हैं, उसकी स्ट्रेंथ्स भी हैं और उसकी डाउन साइड भी होती है। आप दवा खाते हैं, ज़रा एहतियात न की जाए तो ज़रूरत से ज़्यादा खा ली जाए, अगर 10 दिन ज़रूरत है दवा के खाने की, अगर आपने 15 दिन 20 दिन खा ली या ओवरडोज कर ली आपने, तो अंदेशा ये है कि बजाय फायदे के नुकसान होगा। ये दवा की डाउन साइड है। फिर उसके साइड इफेक्ट्स हैं, तलवार है वो आपकी हिफाजत की काम आती है, जहाद में काम आती है, लेकिन बेहतियाती से कोई हाथ लगा बैठे तो घर का ही कोई फर्द अपना हाथ काट लेगा, उसकी डाउनसाइड है। इसी तरह ये दुआ का भी एक अंदेशा इसमें बाकी रहता है। देखना ये चाहिए कि रब ताला ने हम पर क्या फर्ज किया और इस पर्टिकुलर मामले में रब क्या हुक्म देता हमें। अब जैसे बहुत से लोग आते हैं कि साहब मेरा 8-9 साल का बच्चा है, वो मेरी बात ही नहीं सुनता, दुआ कर दीजिए। या आ जाएंगे कि साहब मेरे जिस्म में दर्दें होती हैं, दम कर दीजिए। या ये होगा कि साहब मैंने बिजली के मीटर की एप्लीकेशन दी हुई है, दुआ कर दीजिए कि उसका डिमांड नोट इशू हो जाए। अब यहाँ सवाल ये पैदा होता है कि हम तन आसानी देखें या ये देखें कि अल्लाह ताला ने इन मामलात में हमें हुक्म क्या दिया। बच्चे की पैदाइश के बाद जो पहला बेहतरीन तोहफा माँ बाप औलाद को दे सकते हैं वो है उनके अच्छे नाम उनको देना। ये माँ बाप की तरफ से पहला अच्छा तोहफा है जो इंसान अपनी औलाद को देता है। उसके बाद हम पर फर्ज है कि हम अपने वसाइल के अंदर रहते हुए अपने बच्चों की बेहतरीन तालीम व तरबियत का बंदोबस्त करें। अगर अपने बच्चों की तरबियत हम मेहनत से नहीं करेंगे तो जाहिर है कि डिजायर्ड रिजल्ट्स पैदा नहीं होते। हम बच्चे की तालीम व तरबियत में मेहनत और हिकमत दोनों को काम में लाएं और फिर अल्लाह ताला से दुआ फरमाएं। अल्लाह के हुजूर ये दुआ कीजिए कि या बारी ताला, मेरे अंदर जो सकत थी मैंने तो इस पे मेहनत कर ली, तू उस मेहनत को कबूल फरमा और मेरी औलाद को नेक और साले कर दे। लेकिन ऐसा नहीं कि हम बच्चे पर तवज्जो ही ना दें, उसकी तरबियत पर मेहनत ही ना करें और जब उसके गैर पसंदीदा नतायज आने लगे तो बजाय अपने आप को ठीक करने के और बच्चे पर मेहनत करने के हम दुआ करने वालों की तरफ दौड़ना शुरू कर दें। ये मोमिन का तरीका कार नहीं है, ये हमें बेअमली की तरफ ले जाएगा और सुस्त लोगों को अल्लाह ताला पसंद नहीं करता। इसी तरह और हमारे काम हैं। अब ये अगर हम देख लें कि हमने अगर बिजली के मीटर लगने की एप्लीकेशन दी हुई है, अब दुआ ये करा रहे हैं कि वो जल्दी निकल आए, तो मेरे नज़दीक तो ये है या किसी भी फकीर के नज़दीक तो ये है कि ये ख्वाहिश करना कि मेरा काम पहले हो जाए दूसरों का काम बाद में हो, ये तो वैसे ही मोमिन की शान के खिलाफ है। फिर इसमें एहतमाल तो ये है कि वो लोग जिन्होंने हमसे पहले अप्लाई किया है वहां आउट ऑफ टर्न हमारी बारी पहले आ जाए तो उनकी हक तलफी हो गई। तो जिस चीज की बुनियाद ही हक तलफी पर है वो हमारे लिए मुबारक कैसे हो सकती है? ये मोमिन की शान के खिलाफ है। ये दो मैंने मामूली से मिसालें आपके सामने पेश की। हम इसी तरह और मामलात को अपनी जिंदगी के अगर देख लें तो रब ताला की तरफ से हम पे फर्ज यह है कि हम अपने कामों में पूरी हिकमत और दानिश के साथ और पूरी कुव्वत से जद्दोजहद करें। जब हम अपनी मकदूर भर कोशिश कर देखें तो फिर रब के हजूर दुआ करें कि या बारी ताला, जो तूने हमें हिम्मत अता फरमाई थी, जो तूने हमें समझ अता फरमाई थी, हमने उसके मुताबिक मेहनत कर ली, अब तू अपने रहमत के सदके, अगर तू बेहतर समझता है कि हमारे हक में है तो कामयाबी अता फरमा दे। उसमें भी फैसला रब पे ही छोड़ें कि अगर वो हमारे हक में बेहतर समझता है तो हमें कामयाबी अता फरमा दे। ये मुसलमान की सी शान है। आप सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के बाद सबसे अजीम हस्ती हैं, अल्लाह के महबूब भी हैं। अगर आप सल्लल्लाहु अलैहि वसल्लम के उम्मतियों में जो औलिया इकराम हैं, अगर वो मुस्तजाबुद दावात हो सकते हैं, तो आप सल्लल्लाहु अलैहि वसल्लम की दुआ क्या होगी उससे अंदाजा कर लीजिए। एक हल्का सा आंख का इशारा, अबरू का हल्का सा इशारा काफी है, काम हो जाता। लेकिन जरा ये तो देखिए कि आपने कितने गजबात लड़े, और फिर गजबात के अलावा देखिए गालिबन 105 या 110 जंगें हैं। मैं गालिबन कह रहा हूं क्योंकि सही फिगर इस वक्त मेरे जहन में नहीं है, जो लड़ी गई, जिस पर मुहिमें भेजी हैं आप सल्लल्लाहु अलैहि वसल्लम ने। तो ये कोशिश नहीं थी तो क्या था? क्या ऐसा मुमकिन नहीं था कि आप सल्लल्लाहु अलैहि वसल्लम सिर्फ दुआ फरमा देते? तो जंगे बदर के मौके पे मक्का मकरमा की तरफ से आने वाला लश्कर रास्ते ही में तबाह हो जाता, क्या दुश्वार था। लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम ने उसको दुनियावी तौर पे ही हल किया कि जो कुछ वसाइल मयसर थे वो लेके, तो बाकायदा उनसे जंग करने के बाद फतह हासिल हुई। और उसके अंदर ये दोनों चीजों की मिसाल मिल जाएगी कि लड़ाई भी लड़ी है बाकायदा, और जो वसाइल थे उनको इकट्ठा किया, फिर स्ट्रेटेजिकली जो बेहतरीन लोकेशन थी लड़ाई के लिए, उस मैदान को चुना मैदान बदर, और उसमें पूरी हिकमत और दानाई के साथ अपने फोर्सेज, जो सिर्फ 313 बंदों पर मुश्तमिल थी, उसको डिप्लॉय किया, और फिर तमाम रात अल्लाह के हजूर गिड़गिड़ा के दुआ की फतह और नुसरत की। तो ये एक बेहतरीन मिसाल है हमारे लिए कि बजाय इसके कि हम अपने दुनियावी कामों के लिए दौड़े दौड़े फिरते रहें इधर उधर, और जुल्म ये कर रहे हैं हम कि न सिर्फ खुद इस राह पे चलते हैं बल्कि अपने मासूम बच्चों को कहते हैं कि जाके दुआ कराने वालों के पास दुआ कराओ कि मैं पास हो जाऊं। वो कच्चे जहन हैं अभी, तो उनके दिमाग में जो एक इम्प्रिंट बैठ जाएगा वो यही होगा कि मेहनत कौन करे, दुआ करा लेंगे काम हो जाएगा। तो ये बेअमली की शक्ल बन जाएगी। इस तरफ न जाएं हम, बल्कि बच्चे को हर वक्त ये समझाएं कि दुआ करना बड़ी अच्छी बात है, मुसलमान को दुआ करनी चाहिए अल्लाह के हुजूर, लेकिन उस तरह से जिस तरह से रब ताला ने कहा है कि पहले हम अपनी अमली कोशिश कर लें, और जब अमल कर चुके हैं तो फिर दुआ कर लें। तो ये मेरी गुजारिश है कि आप मोमिन की राह पकड़िए, जो एक सच्चे मुसलमान की राह है, जैसा उसे करना चाहिए, कि दुनियावी मामलात को आप अमली तौर पे एफर्ट जरूर कीजिए, तो इंशाअल्लाह ताला आप कामयाबी भी अता फरमाएगा और इज्जत भी अता फरमाएगा। उसके अलावा सबसे बड़ी बात यह है कि रब ताला सुकून अता फरमा देगा हमें। और किस हिसाब के ज़हन में अगर कोई सवाल है तो फरमा दें।
शाह साहब, आपने सूद के बारे में बयान किया है, तो शाह साहब ये जो करंट अकाउंट है या सेविंग अकाउंट है, तो ये वाले जो हैं ये हम लोग चला सकते हैं या इसके बारे में ज़रा बयान फरमा दीजिएगा।
देखिए, ज़माने के साथ कदम से कदम मिला चलना चलता है। अब आज की दुनिया में कारोबार की जो नवीयत है वो लोकल नहीं रही है, वो नेशनल लेवल पर और इंटरनेशनल लेवल पर फैल गया है। अब इंटरनेशनल लेवल पर या इवन नेशनल लेवल पर इंटर सिटी ट्रांजेक्शन्स के लिए बैंक अकाउंट के अलावा कोई चारा नहीं है। अब ये मजबूरी आन पड़ी है, तो हम दुनिया के साथ कदम से कदम मिलाकर चलें तो, लेकिन अहकामाते इलाही की खिलाफ वर्जी ना होने दें। बैंक में अकाउंट मेंटेन करना हमारी अब मजबूरी हो गई है, लेटर ऑफ क्रेडिट खोलना है, आपने पेमेंट्स को ट्रांसफर करना है एक शहर से दूसरे शहर या एक मुल्क से दूसरे मुल्क, पे ऑर्डर्स बनवाने हैं, बैंक ड्राफ्ट बनवाने हैं, फिर सिक्योरिटी ऑफ मनी एक अलहदा इशू है कि घर में अगर इतना कैश आप रखें तो लुट जाने का अंदेशा है। और इन सब बातों के बाद कानूनन हमें डॉक्यूमेंटेड इकोनॉमी की तरफ जाना है कि हमारा जितना कारोबार है वो सब का सब डॉक्यूमेंटेड हो, वरना कानून अपनी गिरफ्त में ले लेगा। जब इन तमाम तकाजों को पूरा करना है तो आपको बैंक अकाउंट मेंटेन करना होगा। करंट अकाउंट पर तो वैसे ही किसी किस्म का कोई सूद अदा नहीं करता बैंक, बल्कि उल्टा चार्जेस काटता है उसके। रहेगी सेविंग अकाउंट की बात, तो उसमें हम बड़ी आसानी के साथ एक काम कर सकते हैं कि हम वो सूद न लें, उसको लिख दें, उसमें प्रोविजन मौजूद है कि आपको सेविंग अकाउंट विद इंटरेस्ट चाहिए या नॉन इंटरेस्ट सेविंग अकाउंट आप लेना चाहते हैं, तो आप नॉन इंटरेस्ट सेविंग अकाउंट ले लीजिए, तो सूद का पैसा आपके पैसे में शामिल ही नहीं होता है, आपने जमा कराया वो वापस ले लिया आपने। तो करंट अकाउंट पर तो वैसे ही कोई सूद अदा ही नहीं करता बैंक, बल्कि उल्टा आपसे पैसे चार्ज करते हैं। तो
अब वो जो नंबर पर आने वाली बात है वो नहीं रही, इसलिए वो दुआ के लिए कहता है कि मेरा नंबर आ जाए, तो वो उनके मुकाबले के लिए कहता है, इसलिए किसी हद तक तो उसकी दरख्वास्त पे दुआ।
बात यह है कि मैं जिस तरतीब से आपने गुफ्तगू फरमाई उसी तरतीब से मैं उसके जवाब अर्ज कर देता हूँ। मैं कोई आलिम तो हूँ नहीं और ना ही मैं फतवा देने का सजावार हूँ, और सऊदी अरेबिया से अगर किसी साहब ने ये बात कही है तो मैं ये समझता हूँ कि मैं उस पर कमेंट करने का अहल नहीं हूँ। मेरा जहन जो कुछ कहता है वो ये है कि हम एक अच्छे काम के लिए एक बुरी राह इस्तेमाल कर लेंगे। अगर हमारी नज़र में कोई ऐसा इंसान है जिसको कुछ हमारी फाइनेंशियल असिस्टेंस की ज़रूरत है, तो ये क्यों ना किया जाए कि हम अल्लाह के अता करदा रिस्क में से उसका हिस्सा उस तक जा पहुंचाएं, चाहे जाए कि हम बैंक में पैसा रख के उसका सूद कमा के वो हराम अल्लाह की राह में दे दें। और जहां तक मुझे मालूम है, हराम पैसे की खैरात और सदका वो अल्लाह के यहाँ काबिले कबूल नहीं है। हाँ, अलबत्ता ये ज़रूर किया जा सकता है कि अगर ये अंदेशा हो कि कि हमने एक ऐसे बैंक में पैसा रखा है जिसका सूद इस्लाम के दुश्मनों के अकाउंट में चला जाएगा और वो उससे ताकतवर होके इस्लाम को नुकसान पहुंचाएंगे या कम से कम इस्लाम को नुकसान पहुंचाने की कोशिश करेंगे, तो फिर उसका एक हल दूसरा ये है कि वो पैसा वहाँ अव्वल तो रखा ही ना जाए ताकि सूद ही लग कर पाए। लेकिन अगर ऐसे बैंक में पैसा रखना ज़रूरी हो जाए तो वो सूद लेके अपने ही मुल्क की किसी नॉन मुस्लिम ऑर्गेनाइजेशन को दे दिया जाए बगैर ये नियत किए कि ये सदका है या खैरात, वो सिर्फ बगैर किसी नियत के वहाँ जमा करा दिया जाए। लेकिन जहाँ तक मेरा जहन काम करता है, पाकिस्तान के अंदर अगर हम ये सूद छोड़ देते हैं कि हम नहीं लेंगे तो वो बैंक के अकाउंट में चला जाता है, पाकिस्तानी बैंक हैं, वो पैसा अल्टीमेटली फिर इसी जगह सर्कुलेशन में रहता। जो फॉरेन बैंक्स यहाँ काम कर रहे हैं उनमें भी ज़्यादा हिस्सा यहीं रह जाता है, सिर्फ प्रॉफिट की सूरत में बाहर चला जाता है। तो हम फॉरेन बैंक में अकाउंट ना रखें तो उसको तो हम यूं अवॉइड कर सकते हैं, बजाय इसके कि हम नेक काम को गलत तरीके से करने लग जाएं। दूसरी बात ये कि साहब वो जिन साहब ने एप्लीकेशन जमा कराई है वहाँ चूंकि दूसरे लोग पैसा खर्च करके काम जल्दी करा लेते हैं तो ये बेचारा पैसा नहीं खर्च करता तो दुआ पे रिलाय करने लगता। तो इस जिन में शायद मैंने किसी गुज़श्ता नशिस्त में एक गुजारिश ये की थी कि फ़र्ज़ कर लीजिए कि पूरे शहर में बिजली चली गई है और शहर अंधेरे की लपेट में है, हम में से किसी एक आदमी के पास एक मोमबत्ती है, वो इस खौफ से कि मैं इतने बड़े शहर के अंधेरे को दूर नहीं कर सकता उस मोमबत्ती को न जलाए और उस अंधेरे का हिस्सा हो जाए, उससे ये कहीं बेहतर है कि वो ये सोच ले कि मेरी एक छोटी सी मोमबत्ती चलिए ज़्यादा नहीं तो शहर के 150 मरबा गज के इलाके को रोशन कर देगी, कम से कम उतने इलाके में तो रोशनी हो जाएगी, तो उस अंधेरे में उस मोमबत्ती को रोशन रखता है तो एटलीस्ट वो 150 मरबा गज का इलाका रोशन रहता है और लोगों को वहाँ नहीं ठोकर लगती अंधेरे की वजह से। इसमें एक इम्कान ये भी है कि उसकी एक मोमबत्ती को देख के शायद कोई और जिसके पास मोमबत्ती है या उसे खरीद लेने की इस्तात है वो मोमबत्ती खरीद ले और एक और मोमबत्ती जल उठे और यूं ये दिए से दिया जले और पूरे शहर का अंधेरा दूर हो जाए। सिस्टम खराब ही वहाँ होते हैं जहाँ सिस्टम के अंदर पैदा होने वाली खराबी का हिस्सा हम बन जाते हैं, और अगर हम में से हर आदमी ये डट गया ये सोच के कि मुझे बाकी सबसे कर्ज नहीं, मुझे ये काम नहीं करना, बाकी भले करते रहें, अगर हर आदमी ने ये सोच लिया तो सिस्टम ऑटोमेटिकली ठीक हो गया, कोई खराबी रह नहीं जाती। फिर इस्लाम ने क्या किया था, यही सब तो किया था कि कल्ब बदल डाले थे इस्लाम ने, जिस जिसने इस्लाम कबूल किया वो किस किस जुल्म और सितम से गुजरा है अहले कुरैश के, क्या क्या नहीं उन्होंने सहा, लेकिन उसके बावजूद वो अपने ईमान पर इस्लाम पर कायम रही हैं। थोड़ा सा हमारा चूंकि कंसेप्ट क्लियर नहीं होता, जब हम कहते हैं ईमान पर कायम रहा तो हम ये समझ लेते हैं कि शायद वो कलमा शरीफ की बात हम कर रहे हैं, उस पर कायम रहा। इस्लाम एक कलमे का नाम तो नहीं है, वो तो इब्तदा है, दरवाज़ा है इस्लाम में एंटर हो जाने का कि वो आपने लॉक खोला, आप एंटर हो गए कलमा पढ़ के, दरवाज़ा खुल गया है आपके लिए। अब उस दरवाजे के पार तो एक पूरा शहर आबाद है इस्लाम का, बेपना अहकामात हैं, तो झगड़ा सिर्फ कलमे का तो नहीं है, تو ان لوگوں نے تو اس پورے سسٹم کو نہ صرف قبول کیا بلکہ اپنے اوپر لبادے کی طرح اوڑھ لیا. جھگڑا تو اس تمام سسٹم کا ہے. تو اسلام جو ہے وہ تو پورا ایک سسٹم ہے, وے آف لائف ہے پورا. تو جھگڑا تو اس وے آف لائف کا ہے. تو وہ انہوں نے اپنا وہ وے آف لائف نہیں چھوڑا جسے انہوں نے کلمہ پڑھ کے اڈاپٹ کیا تھا. وہاں یہ سوال ہی نہیں اٹھا کہ لو اگر میں ایک جھوٹے بھی ہاں کہہ دوں کہ میں نے چھوڑ دیا ایمان تو مجھ کو تو غلامی سے رہائی مل جائے گی, میرے لواحقین بڑے کمفرٹ میں آ جائیں گے, میں کمفرٹ میں آ جاؤں گا. انہوں نے نہیں چھوڑا. وجہ یہ تھی کہ وہ دل بدل ڈالے تھے. انہوں نے اسلام سیکھا نہیں تھا, قبول کیا تھا اور صدق دل سے قبول کیا تھا. تو وہاں اسی لیے کسی قسم کی کوئی تکلیف اور کوئی دکھ ان کو اس اصول سے ہٹا نہیں پایا. تو یہاں بھی ہمارے یہاں ہم بہت آسانی کے ساتھ, جس میں شروع میں عرض کیا تھا کہ اگر روزمرہ کی زندگی پہ نظر ڈال لیں تو 99% احکامات سے ہم روگردانی کر رہے ہوتے ہیں. بہت کنوینئنٹلی ہم ڈسٹریکٹ ہو جاتے ہیں وہاں سے. تو اگر ڈر جائیں کہ نہیں میں تو میں پیدا ہی مسلمان کے گھر میں ہوا تھا تو میں موروثی مسلمان بھی ہوں کہ وراثت میں ملا, اور اپنی فری ویل پر بھی مسلمان ہوں کہ میں نے I'm Muslim by choice. دونوں ہی باتیں, مسلم بائی برتھ اینڈ مسلم بائی چوائس. جیسے یہ کہا جاتا ہے کہ استاد کا احترام زیادہ لازم ہے باپ کی نسبت, اس لیے کہ کوئی صاحب میرے والد ہیں یہ اس میں میری چوائس کو دخل نہیں تھا, وہ نیچر کا فیصلہ تھا. لیکن استاد تو میری بائی چوائس ہے, اپنی مرضی سے چنا ہے میں نے. تو اسی طرح مذہب جو ہے, بائی برتھ تو ہم مسلم ہیں لیکن بائی چوائس بھی ہونا چاہیے. جب ہم بائی چوائس ہوں گے تو پھر اس کی ایک چھوٹے سے چھوٹے حکم پر بھی عمل کریں گے.
سر کسی وسیلے سے دعا کرنا کیسا ہے؟
یہ میں نے پہلے بھی عرض کی تھی, غالباً لاسٹ سنڈے ہی شاید اس میں میں نے عرض کی تھی. دیکھیے ان چیزوں میں نہ پڑھیے, فروئی چیزیں ہیں. میرا اپنا انداز جو ہے دکھنے کا چیزوں کو, وہ تو یہ ہے کہ کیا جو بڑی چیزیں ہیں جس کے لیے اللہ نے مجھ پہ گرفت کرنا ہے, کیا میں ان پہ عمل کر چکا پہلے؟ اگر میں صرف جھوٹ بولنا ہی نہیں چھوڑ سکا ابھی تک, میں غیبت ہی نہیں چھوڑ سکا, لوگوں کے حق مارنا ہی نہیں چھوڑ سکا, ماں باپ کی نافرمانی سے باز نہیں آیا ابھی تک, تو میرے پاس جواز ہی نہیں کہ میں ایسی فروئی چیزوں کے پیچھے جاؤں. تو پہلے وہ چیزیں جو بنیاد ہیں اسلام میں, میں بنیادی طور پر آپ سے چاہتا ہے اسلام کی, یہ آپ دور کر دیجیے. تو اگر میں پہلے ان کو اپنے اندر سے دور کر لوں پھر ان فروئی چیزوں پر جاؤں تو ایک بات بھی ہے, یہ تو بہت آگے کی چیز ہے. اور اب پھر بھی آپ کا چونکہ سوال ہے تو میں جواب عرض کر دیتا ہوں آپ کی خدمت میں. سب سے زیادہ ضروری اس میں اہم ترین چیز یہ ہے کہ جب وسیلہ کہتے ہیں تو اس سے مطلب کیا ہے وسیلے سے آپ کا. آپ یہ واسطہ تو دے سکتے ہیں کہ یا باری تعالیٰ تو اپنے رحیم و کریم ہونے کے صدقے, اپنی رحمت کے صدقے اور اپنے نبی اکرم صلی اللہ علیہ وسلم کے صدقے, یا فلاں آدمی تیرا نیک بندہ تھا, تیرے مقربین میں تھا, تجھے اس سے تیری دوستی کا واسطہ, تو ہم پر رحم کر دے. مانگ اللہ ہی سے رہے ہیں تو یہاں تک تو یہ ٹھیک ہے, لیکن اگر وسیلے سے مراد آپ کی یہ ہے کہ میں کسی مزار پر جا کر ان سے یہ کہوں کہ آپ مجھے رزق دے دیں نعوذ باللہ، یا آپ میری فلاں مشکل دور کر دیجئے نعوذ باللہ، تو وہ شرک ہے. کیونکہ مشکل کشا رب تعالیٰ ہی ہے، مددگار رب تعالیٰ ہی ہے، وہ وسیلہ کچھ اور ہے. اس لیے میں نے کہا کہ اس میں ضروری چیز یہ ہے کہ آپ وسیلے سے کیا مراد لے رہے ہیں اس وقت. تو آپ نے اگر دعا مانگنی ہے تو اس طرح تو ضرور مانگیے، لیکن کسی غیر اللہ سے نہ مانگیے.
شاہ صاحب، یہ کچھ دکاندار حضرات جو ہیں وہ ایک لوکل برانڈ کو دوسری پیکنگ میں لے کے سیل کرنا چاہتے ہیں، اور ساتھ یہ کہتے ہیں کہ چونکہ اسلام کے اندر بھی ہے کہ جو چیز آپ ہمیں دے رہے ہیں اور وہ آپ ہمیں بیان کر رہے ہیں کہ یہ لوکل ہے، اور جب ہم بھی سیل کریں گے تو اس کو لوکل کر کے دیں گے، تو ایسی صورت میں یہ کس زمرے میں آتی ہے یہ چیز؟
دیکھیے، آپ سود کو پروفٹ کا نام دے دیجئے، ہدیے کا نام دے دیجئے، نذرانے کا نام دے دیجئے، رہے گا وہ سود ہی. اگر ایک شخص نے محنت کی اور اپنا برانڈ نیم اس نے پاپولر کیا مارکیٹ میں، آپ اسی برانڈ نیم کو یوز کر رہے ہیں، لینے والے کو لاکھ کہیے کہ یہ لوکل ہے، لیکن در حقیقت تو دکاندار انڈائریکٹلی اس کسٹمر کو یہ سجیسٹ کر رہا ہے کہ برانڈ یہی ہے جو اس کے اوپر لکھا ہے، لیکن مینوفیکچر یہ پاکستان میں ہوا ہے، تبھی آپ لوکل کر رہے ہیں. تو چیٹنگ کا ایلیمنٹ تو موجود ہے، ایک تو اس اینگل سے یہ چیٹنگ ہے، دوسری آپ کسی کی ہوئی محنت کو کیش کرنا چاہ رہے ہیں. جس انسان نے محنت کر کے اپنا برانڈ نیم پاپولر کیا، آپ اسی کے برانڈ نیم کے تحت جب بیچیں گے تو کسی دوسرے کی محنت کو آپ کھائیں گے، وہ حق تلفی ہے، دوسرے کی حق مار رہے ہیں، تو دونوں ہی اینگل سے وہ غلط ہو جائے گا، وہ درست نہیں ہے. پروفٹ اینڈ لاس، دیکھیے وہی تو ابھی میں نے گزارش کی کہ انہوں نے کیا کیا تھا، کچھ بھی نہیں تھا، صرف اتنا کر دیا کہ پہلے بینک اوپنلی انٹرسٹ لکھا کرتے تھے، وہ انہوں نے یا پروفٹ کہہ دیا یا مارک اپ کہہ دیا. نہیں، وہ صرف کہنے کی حد تک تھا، تھیوریٹیکلی یہ تھا، لیکن دیکھنے کی بات یہ ہے کہ جب آپ کسی سنتے تھے اپنی سروس کے زمانے میں، تو آپ کے سامنے کئی بینک کے کیسز آئے ہوں گے، دونوں ہی طرح کے، کہ وہ انڈسٹری جن کو وہ پیسہ ادھار دیتے تھے ان سے وہ 22% انٹرسٹ چارج کر رہے تھے ان دنوں، اور جو لوگ وہاں پیسے جمع کراتے تھے اپنے سیونگ اکاؤنٹ میں یا فکس ڈپازٹ میں، تو فکس ڈپازٹ کے اوپر وہ 18% پروفٹ دیتا تھا بینک، اور سیونگ اکاؤنٹ پر 6.5% فکس تھا. تو جو پروفٹ فکس ہو گیا وہ تو سود میں آ گیا، کیونکہ تینوں ہی شرائط وہاں سود کی پوری ہو گئی، کہ نہ پیسہ لگانے والے نے اس میں کوئی محنت کی، نہ پیسہ لگانے والے کا کوئی رسک کا ایلیمنٹ اس کے اندر شامل ہوا. دیکھیے اب یہ تو اب جاپان کے اندر 0% ہے انٹرسٹ ریٹ. بہرحال کام تو سود ہی کا ہے، چاہے 1% دینا ہو یا 2% دیں یا کوئی بھی دیں. نہیں، وہ فکس ہے پروفٹ،
وہ دیتے ہیں، یہ ہے اس لحاظ سے وہ اس کا
نہیں, ایک نقطہ, ایک صاحب نے ایک کتاب لکھی ہے, مسلمان ہیں, انہوں نے عربی کی گرامر کے ساتھ کھیلے ہیں, وہ تو وہ زیر اور زبر اور پیش کے قصے میں ربا اور ربا اور ربا اس کے قصے میں, تو اس کو انہوں نے کہا کہ صاحب دیکھیے سود جو ہے جس کو اسلام منع کر رہا ہے, یہ میں ان کو کوٹ کر رہا ہوں, اس میں میرے کوئی ویوز نہیں ہے, وہ تو یہ ہے کہ کسی کو ایکسپلائٹ کیا جائے, کسی کی مجبوری سے فائدہ اٹھایا جائے, اس کو آدمی مجبور ہے بیٹی کی شادی اسے کرنا ہے, پیسہ نہیں ہے تو وہ آ کے کہتا ہے کہ صاحب میں مجھے آپ 10,000 روپیہ دے دیجیے, تو آپ اس سے کہتے ہیں کہ ٹھیک ہے لے جاؤ لیکن مہینے کا تم مجھے اتنا پروفٹ دو گے, یہ ایکسپلائٹ کر رہے ہیں آپ, یہ ان کے کہنے کے مطابق, تو یہ حرام ہے, یہ سود ہے, اور ان کے کہنے کے مطابق یہ کہ ایک آدمی پروجیکٹ لگا رہا ہے, وہ اپنی خوشی سے آپ کے پاس آتا ہے اور کہتا ہے کہ میں یہ پروجیکٹ لگا رہا ہوں, ضمانت کے طور پہ یہ پروجیکٹ کے پیپر تم مجھ سے لے لو اور مجھے اتنا پیسہ دے دو اور میں تمہیں ہر مہینے اتنے پیسے پروفٹ کے دے دیا کروں, یہ اس زمین نہ جاؤ. اس کے پیچھے حکمت یہی ہے کہ اگر ایک آدمی روزانہ ایسی جگہ بیٹھتا ہے یا ایسے دوستوں کے ساتھ بیٹھتا ہے جو ڈرنک کرتے ہیں, تو وہ پہلے تو ان کے ساتھ جا کے بیٹھے گا کہ میں ہاتھ نہیں لگاؤں گا, کچھ دن کے بعد لا محالہ یہ ہو جائے گا کہ وہ کوئی دوست کہے گا ذرا یہ بوتل تو مجھے پکڑانا, تو اس نے اٹھا دی اور پھر اس کے بعد آئے گا کہ چلو دوستوں کے لیے میں ڈھیل دوں, تو یہ سلسلہ دن بدن بڑھتے بڑھتے یہاں آ جائے گا کہ وہ پینا شروع کر دے گا. یہ انسانی کمزوری میں ہے, کئی بار ہوتا ہے آدمی تھکا ہوا ہے, نماز ساری رات تو پڑھ لی اس نے, عشاء پڑھ لی, تہجد پڑھ لی, اور درمیان میں اگر کہیں وقفہ آ گیا تو آدمی کہتا ہے کہ یار اچھا سوؤں گا نہیں میں, صرف ذرا سا جا نماز پر لیٹ جاؤں تو بس 5 منٹ کے بعد اس کی نماز پڑھتا ہوں, تو وہ جب اس پہ ذرا ٹیڑھا ہو گیا ایسے بیٹھتا ریلیکس کر کے, پھر یہ ہوتا ہے کہ ذرا میں ٹانگیں سیدھی کر لوں تو ٹانگیں سیدھی کر, یا ذرا کمر اب سیدھی کر لوں, بالکل ایسے ہوتا ہے, کئی بار ہو چکا میرے ساتھ بھی, تو وہ کمر سیدھی کی تو سر کے نیچے بازو رکھا, یار آنکھیں بند کر لیتا ہوں تھکا ہوا ہوں, اور جہاں آنکھیں بند ہوئیں وہ پھر مستقلی ہو جاتی ہیں, پھر 9:15 آنکھ کھلے گی, یہ انسانی فطرت میں ہے, تو اسی طرح برائی کی طرف نکل جاتا ہے انسان, تو بہتر یہی ہے کہ انسان پہلا قدم ہی نہیں اٹھائے کسی چیز کے لیے, دوری رہے تو بہتر ہے. جناب
شاید پہلا سوال تو یہ کہ جیسے بڑے بڑے پروجیکٹس ہیں وہ آپ کوئی ہزاروں میں یا لاکھوں میں تو لگتے نہیں, وہ تو می بی ملینز اور بلینز میں لگتے ہیں, اس کے لیے جب تک کوئی آپ کے پاس فائنینسر اویلیبل نہیں ہے, بینک کی صورت میں ہے یا کوئی اور ہے, وہ پروجیکٹس کیسے لگیں گے, ایک تو یہ سوال ہو گیا. دوسرا ہے کہ جیسے ابھی کچھ بینکس ہیں جو کہ اسلامک بینکنگ کرتے ہیں, فار ایگزامپل میزان بینک ہے, ان کے بارے میں یہ ہے کہ ان کا جو بھی وہاں پہ ٹرانزیکشنز ہوتی ہیں اس کو ایک شریعہ بورڈ ہے جو باقاعدہ ایگزامن کرتا, اس کے اوپر وہ فتویٰ دیتا ہے, اور اگر وہ سمجھتے ہیں کہ کوئی ایسی ٹرانزیکشن ہے جو کہ سود پہ بیسڈ ہے یا حرام ہے, تو اس کے پیسے باقی پیسوں میں نہیں ملاتے, اس کو باقاعدہ علیحدہ کر کے اس کو چیریٹی میں دے دیتے ہیں, اور ٹرانزیکشن بائی ٹرانزیکشن اس کو ایگزامن کرتے ہیں, کیا وہ جائز ہے؟
پہلی بات تو یہ ہے جناب کہ جس طرح میں نے پہلے گزارش کی تھی کہ اگر آپ ایسے سسٹم میں آ گئے جس پر آج کل کام چل رہا ہے, اس سسٹم کی ایک مجبوری یہ ہے کہ نہ چاہتے ہوئے بھی ہم اس سسٹم کا ایک حصہ بن جاتے ہیں. اب اگر ایک بہت بڑا پروجیکٹ ہے, اس میں ظاہر پبلک لمیٹڈ کمپنی ہے, تو اس کے بہت سے ڈائریکٹرز ہیں, پہلی بات تو یہ ہے کہ اگر ہمیں یہ اندیشہ ہے کہ سودی کاروبار میں جائیں گے, سود کا پیسہ لے کے پروجیکٹ لگائیں گے, تو اس میں ہم حصے دار ہی نہ بنے, اوائڈ کر جائیں. دوسری بات یہ ہے کہ مسلمان تو اپنی ہمت اور اپنی استطاعت سے باہر جا کے کام ہی نہیں کرتا, کاروبار ہی اتنا کرتا ہے جو اس کی ہمت اور استطاعت میں ہو, لیکن اس کے باوجود اگر کہیں پھنس جاتا ہے, نہیں کر پاتا کچھ, تو پھر مجبوری کی حالت میں اتنا پیسہ بینک سے لے لے جتنا کہ بالکل ناگزیر ہو, اور اسے کوشش کرے کہ جتنی جلدی ادا کر سکے ادا کر دے. وہ میں نے تو پہلے ہی کلیئر کر دی تھی یہ بات کہ جہاں سسٹم کا مسئلہ بن جاتا ہے کہ اس سے باہر آپ جا ہی نہیں سکتے, تو پھر جو مجبوری کے عالم میں کرنا پڑ جائے وہاں تک تو مناسب ہے, اس سے آگے اوائڈ کر جائیے فوراً. دوسری بات آپ نے بینکنگ سے متعلق کی, چونکہ میں نے اس سسٹم کو سٹڈی ابھی تک نہیں کیا ہے, مجھے موقع نہیں ملا کہ میں اس کو گہرائی سے سٹڈی کر لیتا کہ وہ کس سسٹم پہ کام کرتے ہیں. تو جس چیز کو میں جانتا نہیں اس کے بارے میں کمنٹ کرنا تو درست نہیں ہوگی بات. صرف آدمی کو اسی کے بارے میں رائے دینی چاہیے جس چیز کو وہ اچھی طرح جانتا ہو. لیکن جو ہی مجھے کہیں موقع ملا اس کو میں سٹڈی ضرور کروں گا کہ المیزان جو آپ فرما رہے ہیں کہ شریعہ بورڈ جو ہے اس میں بیٹھ کے اسے سٹڈی کر رہا, وہ ٹھیک ہے. دیکھنے کی بات یہ ہے کہ وہ پیسہ جو انویسٹ کرتے ہیں وہ کس طرح سے انویسٹ ہوتا ہے, اس پر ریٹرن وہ کس انداز میں لیتے ہیں. بنیادی سوال تو یہی ہے, کیونکہ ہمارے بینکس میں اور المیزان کے بینک میں سوائے اس کی کوئی فرق آپ سے سن کر جو مجھے محسوس ہوا, میں اس کی بات کر رہا ہوں, کوئی ایسا فرق محسوس نہیں ہوا مجھے کہ وہاں ایک شریعہ بورڈ ہے, وہاں مفتی ہیں جو فتویٰ دے دیتے ہیں. ود دس ڈفرنس, اگر وہ ہمارے ہی بینک کا سسٹم کر رہے ہیں کہ آپ کو اگر پروجیکٹ لگانا ہے, آپ گئے انہوں نے کہا کہ صاحب ٹھیک ہے آپ کو کس کام کے لیے پیسہ چاہیے, صاحب مجھے پلانٹ اینڈ مشینری پرچیز کرنا ہے, کاسٹ کیا ہے $100 million, اوکے آپ اپنی مرضی کے سورس سے اپنی مرضی کی جگہ سے مشینری خرید لیجیے, اینڈ ول گیو یو دا منی ٹو میک دیٹ پیمنٹ. وہ آپ نے $100 million پے کر کے پلانٹ اینڈ مشینری لے لی, وہ آپ سے ڈاکومنٹ سائن کراتے ہیں کہ یہ پلانٹ اینڈ مشینری جو ہے اٹ بلانگس ٹو المیزان بینک, اینڈ وی آر لیزنگ ٹو یو فار 10 years آن رینٹل بیسس, اور منتھلی رینٹل جو ہے اٹ ول بی اماؤنٹ ایکس. اب وہ اماؤنٹ ایکس کیسے ورک آؤٹ ہوتی ہے ہمارے یہاں بینکوں میں جو ہو رہا ہے, میں وہ عرض کر رہا تھا جیسے بینکرز ایکویٹی تھا انویسٹمنٹ بینک, انہوں نے وہ 10 سال کا سود اکٹھا کیلکولیٹ کیا, فرض کر لیجیے وہ $20 million بنا, تو 100 + 20 $120 million ڈیوائڈیڈ بائی 10, 10 سال کا ہے $12 million, کوارٹرلی انسٹالمنٹ ہوگی, ٹھیک ہے $3 million از دی رینٹل پر کوارٹر. اب آپ $3 million دیتے رہیے, ٹرم پوری ہو گئی 10 سال کی, انہوں نے اس کی اونرشپ جو ہے پلانٹ کی وہ آپ کے نام ٹرانسفر کر دی. اس کو یہ کہتے ہیں کہ صاحب ہم نے پارٹنرشپ بیسس کے اوپر اس میں انویسٹمنٹ کی ہے, تو یہ کلیتاً حلال ہے. اس کے برعکس اگر عام بینک جو ہے نیشنل بینک ہے ابھی بینک ہے, اس کی آپ اس کا لوننگ سسٹم اگر دیکھیں, وہ کرتے یہ ہیں آپ سے کہ $100 million آپ کو چاہیے ٹو بائی پلانٹ اینڈ مشینری, لے لیجئے یہ ہے آپ کو مل گیا, اس پر ہم آپ سے اینولی 15% انٹرسٹ لیں گے, ایک سال گریس پیریڈ ہے, ایک سال کے بعد اس کی پرنسپل اماؤنٹ کی ری پیمنٹ شروع ہوگی. اب 15% کے حساب سے انٹرسٹ آپ اینولی دے رہے ہیں, اور اب 100 million ہے تو 15 million اس کا پر ایئر کا انٹرسٹ ہو گیا, 100 million ہے تو 10 million پر ایئر پرنسپل اماؤنٹ ہو گئی, رائٹ یہ ہو گیا 11.5 million. 11.5 million ڈیوائڈیڈ بائی 12, ٹھیک ہے رفلی اراؤنڈ 1 million پر منتھ آ گیا. अब जितना एक साल के बाद प्रिंसिपल अमाउंट आपका पे ऑफ हो गया, अगले साल उसका जो बकाया अमाउंट है उसके ऊपर आपसे इंटरेस्ट चार्ज हो जाएगा। ठीक है, अब अगर आप ये कर लें कि 15% पर ईयर के हिसाब से इंटरेस्ट की अमाउंट अलहदा कैलकुलेट कर लें, उसको 100 मिलियन में जमा कर दें, तो अमाउंट टोटल निकल आई जो बैंकर्स इक्विटी करता था, उसको आप 10 पर डिवाइड कर दीजिए तो स्ट्रेट एक अमाउंट निकल आई आपकी। तो बात घूम फिर के वहीं चली गई, बल्कि इन सर्टन केसेस एक्सप्लॉयटेशन ज्यादा हो गई कि वो प्लांट एंड मशीनरी की मलकियत है बैंकर्स इक्विटी की। अगर 8 साल तक आप पे करते रहे, 2 साल का बाकी रह गया आपके जिम्मे, जो कि बड़ी नॉमिनल अमाउंट हो गई, तो आप किसी वजह से फेलियर में चले गए, तो जितनी अमाउंट आपने पे की है वो रेंटल में चली गई, 100 मिलियन का क्लेम उनका पूरे का पूरा आपके जिम्मे रह गया। तो वो भी अमाउंट आपने दे दी, फिर भी 100 मिलियन का क्लेम आपका आ गया। जबकि दूसरी सूरत में यह है कि जितना पैसा दे चुके आप, तो कोर्ट सबसे पहला काम ये करेगी इंटरेस्ट तो माफ कर देगी कि ये तो चार्ज नहीं हो सकता मुसलमान से, तो प्रिंसिपल अमाउंट जितनी बाकी रह गई वो आप पे कर दीजिए, तो वो कम पैसे देने पड़े आपको। अब वो देखने की बात ये है कि सिस्टम कौन सा है वहां। सिस्टम को स्टडी किया जाना चाहिए, क्योंकि ये उनके साथ ज्यादती और नाइंसाफी होगी। जैसे मैं अक्सर कहता रहता हूं कि सुनी सुनाई बात पर ना तो यकीन इंसान को करना चाहिए, ना उसको आगे बयान करना चाहिए। तो इसी तरह अदारों का भी है कि जब तक एक चीज का मुझे पता ही नहीं, मैंने उसे स्टडी नहीं किया उस सिस्टम को, उस पर कमेंट करना ना सिर्फ बेवकूफी है बल्कि ज्यादती है उनके साथ, कि बगैर किसी चीज को जाने में बयान कर। तो इसका जिसको मुझे मौका मिला इसे स्टडी जरूर करेंगे इंशाल्लाह, फिर बात करेंगे इस पर।